नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। हरेक बिहान यसै समयमा हामी विभिन्न सन्दर्भ र विषयमा सम्बन्धित व्यक्तिहरूसँग कुराकानी गर्ने गर्छौं। अहिलेको सन्दर्भ र विषय भनेकै विश्वव्यापी फैलिएको कोरोना भाइरस नै भएको छ। कोरोना भाइरसको संक्रमणबाट विश्वभर 2,97,000 भन्दा बढ़ी मानिसको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या 44,25,000 बढ़ी पुगेको छ। यही बीचमा आशाको एउटा पाटो संक्रमित उपचारपछि निको भई घर फर्कनेको संख्या 16,56,000 कटेको छ। नेपालमा पनि पछिल्लो केही दिन संक्रमितहरूको संख्या बढ़ेको छ। हालसम्म संक्रमितको संख्या 243 पुगेको छ। पछिल्लो दुई दिन यता संक्रमितको संख्यामा वृद्धि हुनुको कारण के होला? यही अवस्थामा संक्रमण नियन्त्रण बाहिर नजाओस् भन्नका लागि गर्न पर्ने थप तयारीहरू के के छन्, के के हुन सक्छन्? अर्कोतर्फ यस भाइरस विरूद्ध भ्याक्सिन बनाउन विश्वमा तछाड मछाड देखिएको छ। यो अवस्थामा यसले कहिले सफल रूप लिन सक्ला? नेपालको सन्दर्भमा विभिन्न जड़ीबुटी खाएर यसको उपचार गर्न सकिन्छ भन्ने दावी पनि आएका छन्। के नेपाली जड़ीबुटीहरूको प्रयोगबाट यसको रोकथाम र नियन्त्रण सम्भव छ? आज हामी एकजना माइक्रोबायोलोजिस्ट तथा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको मेडिकल टीमसँग रिसर्चमा सहभागी हुनुभएका र त्रिभुवन विश्वविद्यालयका माइक्रोबायोलोजीका एकजना प्राध्यापक डाक्टर प्रकाश घिमरेसँग कुराकानी गर्छौं। उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। डाक्टर प्रकाश घिमरेज्यू, कार्यक्रममा स्वागत छ यहाँलाई।
नमस्कार।
अब अहिलेको सन्दर्भ कोरोना भाइरस विश्वव्यापी नै यही सन्दर्भ भएको छ, मैले यहाँ अगाडि नै उल्लेख गरिसके। अब नेपालको सन्दर्भमा जोडेर हेर्दा हामी यो भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेको एउटा कदम लकडाउनको आठौं सातामा छौं। यो अवधिमा पछिल्लो केही दिन यता चाहिँ संक्रमितको दर चाहिँ बढ्दै गएको छ। परीक्षणको दायरा पनि अर्कोतर्फ बढ्दैछ। यसलाई हेर्दा कसरी हेर्नुहुन्छ, कसरी हेरिरहनु भएको छ अहिले
प्रवीणजी? अब यो नयाँ किसिमको भाइरस हो, संसारभरि फैलिएको छ, यसले महामारी ल्याएको छ। यसमा लकडाउन भने पब्लिक हेल्थको पहिलो इन्टरभेन्सन हो। यो लकडाउनको अलिकति हाम्रो समुदायमा बुझाइ कम भयो कि जस्तो बुझिन्छ, जसको कारणले मान्छेहरू लकडाउनको फलो चाहिँ राम्ररी नगरेका हुनाले आउने जाने इन्फेक्टेड मान्छे, नन इन्फेक्टेड मान्छे बीचमा आदान प्रदान भयो भने यो लकडाउनको कुनै अर्थ रहँदैन। त्यस कारण लकडाउन भने के हो भने सामाजिक दूरी कायम गर्नु पर्यो, रेस्पिरेटरी हाइजिन, ह्यान्ड हाइजिन मान्नु पर्यो। त्यो मेन्टेन गर्न सकियो भने यो लकडाउनको अर्थ छ। त्यस पछाडि यो लकडाउन भने चाहिँ के हो भने त्यो अवस्थामा एकैपटक धेरै केसहरू भए भने स्वास्थ्य संस्थाहरूले त्यो केसलाई म्यानेज गर्न सक्दैन। त्यसकारण यसलाई लकडाउन गरेर ट्रान्समिसन चाहिँ कम भयो भने पिक कम हुन्छ र थोरै केस भयो भने त्यसलाई उपचार गर्न सकिन्छ, उपचारबाट रिकभरी हुन्छ भनेर लकडाउन गरिएको। यो लकडाउनको बीचमा सरकारले गरि पनि रहेको छ, अझ समुदायले पनि त्यसमा सहयोग के गर्नुपर्छ भने बाहिरबाट आएका संक्रमित ठाउँबाट आएका मान्छेहरू कहीँ छन् भने त्यो आइडेन्टिफाई गरेर उनीहरूको टेस्ट गर्नु पर्यो। त्यसमा प्यानिक के हुनु भएन भने बाहिरबाट मान्छे आउनै हुँदैन, मान्छे आयो भने छिछी दुरदुर गर्ने होइन, ती मान्छेहरूमा रोग छैन भने पहिला यकिन गर्नु पर्यो भने रोग निदान गर्नु पर्यो, जसको लागि ट्र्याकिङ ट्रेसिङ यो केस इन्भेस्टिगेसन गर्नु पर्यो। त्यसपछि जुन केस हो त्यो केसलाई हस्पिटलमा उपचार गर्नु पर्यो। जुन केस होइन, जो चाहिँ मान्छे बाहिरबाट आएका छन् तर तिनीहरूमा चाहिँ कुनै रोगको सिम्टम छैन, रोग लागेको कुनै ट्रेस प्रमाण छैन, हो ती मान्छेलाई दुई हप्ता घरमै अथवा सरकारले तोकिएको क्वारेन्टाइन सेन्टरमा अलग अलग कम्तीमा 2 मिटरको डिस्टान्स कायम गरेर बस्नु पर्यो, जसको कारणले संक्रमित र नसंक्रमित चाहिँ सँगै भयो भने रोग सर्ने सम्भावना हुन्छ। त्यसपछि हामीसँग चाहिँ मास ग्यादरिङ हुनु भएन। हामी पान पसलमा, हामी चिया पसलमा, हामी सिनेमा हलमा गएर भेटघाट गर्नु भएन। अब यो सरकारको लकडाउनमा यो गर्नु भएन भन्ने चाहिँ छ, तर मान्छेहरू टोल टोलमा गाउँ गाउँमा हामीलाई त केही भएको छैन भनेर जम्मा भइराखेको पनि म यता कता देख्छु। अब त्यस कारण त्यो जम्मा हुनु भएन, त्यो तपाईँकै लागि हो, सरकारको लागि होइन।
हजुर, अब यो सन्दर्भमा एउटा सचेतना अप्नाउनु त जरूरी छ। अब यहाँले भनेकै यहाँले उल्लेख गरेका विषयहरू, अब यो सँगै हामी नेपालमा पछिल्लो समय संक्रमितको संख्या थपिएका छन्, पछिल्लो दुई चार दिन यता भत्तै बढ़ेको छ। अब यो संक्रमण थपिएसँगै हामी कुन चरणमा आएका छौं भन्न मिल्छ? जस्तो अब सीमा पारीबाट मात्र होइन, मुलुकभित्रै पनि संक्रमण फैलिएको छ। पछिल्लो घटनाक्रम हेर्दा, पछिल्लो संक्रमणको अवस्था हेर्दा हामी कुन चरणमा छौं भन्न मिल्छ अहिले?
अहिलेसम्म हाम्रो देशले विश्व स्वास्थ्य संगठनलाई उपलब्ध गराएको इन्फर्मेसन अनुसार हामी लेभल 3 छौं। तर उदयपुर, नेपालगंज, पर्सा, रूपन्देहीका केसहरू र केही स्वास्थ्यकर्मी, केही संचारकर्मीमा पनि यो कुरा चाहिँ लोकल ट्रान्समिसन हो कि भन्ने जुन देखिएको छ, यसलाई पूर्ण रूपमा अनुसन्धान गरी हामी 3-4 गएको हो अथवा 3 छौं, लोकल ट्रान्समिसन छ कि छैन यसलाई चाहिँ यकिन गर्नुपर्ने जरुरी हुन्छ, जसको लागि केस ट्र्याकिङ, ट्रेसिङ, इन्भेस्टिगेसन, डायग्नोसिस गर्नु जरुरी छ।
अब सरकारले यो कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेको 8 साता पुगिसकेको छ। अब यो अवधिमा एउटा के आलोचना आउँछ भने लकडाउन गरिदिने तर टेस्टिङ लगायतका जुन आवश्यक प्रक्रियाहरू छन्, स्वास्थ्य प्रक्रियाहरू, यो चाहिँ सरकारले पूरा गर्न अलिकति कमजोरी देखाएको हो कि भन्ने एउटा कोणबाट विश्लेषण पनि हुन थालेको छ, भएको छ। यसलाई चाहिँ यहाँले कसरी हेर्नु भएको छ
प्रवीणजी? यसमा केही तथ्य छ, केही बाध्यता छ। यो अवस्थामा एकै पटक करिब करिब 1.5 लाख मान्छे चाहिँ पारीबाट हाम्रा नेपाली कामदार दाजुभाइ दिदीबहिनीहरू आउनु भएको छ, होइन? एकैचोटि 100 भएको टेस्ट 1000 पुगेको छ तर 1,00,000 पुग्न सकेको छैन। अब म के देख्दैछु भने यी मान्छेहरू जति हाम्रा दाजुभाइ दिदीबहिनीहरू आउनु भएको छ उहाँहरूलाई रोग छैन भन्ने पहिला यकिन गर्नुपर्ने हुन्छ। त्यसकारण टेस्टिङ पनि ऱ्यापिडली, जस्तो सरकारले एक ठाउँबाट हुने 17 ठाउँमा पुर्याइसक्यो, अब 100 हुने टेस्ट 21-22 हजारमा पुर्याइसक्यो। तर यो भन्दैमा चुप लागेर बस्ने होइन कि, अब 1 लाख मान्छे आएछन् भने त्यो मान्छेको 4-5 संसर्गमा हुने परिवारमा भएको हुनाले 3-4 लाख मान्छेसँग टेस्ट गर्नुपर्ने जरुरी हुन्छ। मलाई लाग्छ सरकारले यसको कार्य गरिरहेको छ, तर एकदमै चाँडै जुन दिन स्याम्पल कलेक्सन गर्यो त्यही दिन टेस्ट गर्ने, अथवा भोलिपल्ट टेस्ट गर्ने, त्यसपछि जुन केस हो त्यसलाई अलग राख्ने, जुन होइन त्यसलाई अलग राख्ने, त्यो भयो भने समुदायमा ट्रान्समिसन हुँदैन। नत्र समुदायमा ट्रान्समिसन भयो भने कसलाई छ कसलाई छैन, ओल्लो घर पल्लो घर गाह्रो हुन्छ।
हजुर, अब रोकथाम र नियन्त्रणका लागि लकडाउन एउटा बाध्यता पनि हो, सँगै एउटा स्वास्थ्यका लागि यो रोकथामका लागि लकडाउन, र सँगै अब हाम्रो अर्थतन्त्रलाई चलायमान बनाउनु छ, रोजीरोटीका कुराहरू पनि छन् नागरिकका, यसलाई पनि बचाउनु छ। यो बीचमा समाधानका उपायहरू के हुन सक्छन्, यसलाई कसरी सँगसँगै लान सकिएला? एउटा विज्ञ पनि हुनुहुन्छ यहाँ, महामारीको विज्ञ पनि हुनुहुन्छ, विश्वका अभ्यासहरू यसमा कस्तो छन्?
अब पहिलो भनेको लकडाउन, दोस्रो भने चाहिँ सोसियल डिस्टान्सिङ। लकडाउन पनि सोसियल डिस्टान्सिङको एउटा उपाय हो। त्यसपछि केस डायग्नोसिस, केस इन्भेस्टिगेसन र म्यानेजमेन्ट, जुन कुरामा अस्पतालहरूमा भइराखेकै छ। म यता कता सुन्दै थिएँ कुनै ठाउँमा चाहिँ यति धेरै पोजिटिभ भए जहाँ अस्पतालको बेडहरू पुगेन, हो अब यही अवस्था नआओस् अरू ठाउँमा भनेर सरकारले पर्याप्त मात्रामा तयारी गर्नु पर्यो। एउटा अस्पतालमा भएन अर्को अस्पतालमा पठाउनु पर्यो, त्यही भएर नै लकडाउन गरिएको हो। लकडाउन चाहिँ प्राइमरी हो र त्यसपछि केस इन्भेस्टिगेसन, ट्र्याकिङ, ट्रेसिङ, डायग्नोसिस र म्यानेजमेन्ट हो। यो सबै जोडिएका छन्, लकडाउन मात्रै होइन। अब जनताले देख्दा लकडाउन देखियो होला, त्यसको पछाडि लकडाउनको बीचमा सिम्टम आएका मान्छे अस्पताल पुगेका छन्, तिनलाई उपचार भएको छ, होइन? तर अब यो चाहिँ यति गर्दा गर्दै पनि कुनै एउटा ठाउँमा चाहिँ बेड पुगेन र बाहिर रहनु पर्यो, होम क्वारेन्टाइनमा छन् भन्ने जुन अवस्था देखिया छ, यो अरू ठाउँमा नआओस् भनेर लकडाउन इफेक्टिभ हुनुपर्छ। त्यसपछि यसको उपचार अहिलेसम्म सिम्टोमेटिक हो, है कुनै पनि भाइरसको सिम्टोमेटिक उपचार गरिन्छ। यसको पनि अहिलेसम्म सिम्टोमेटिक हो, केही औषधिहरू यसका बारेमा अनुसन्धान स्तरमा छन्, केही अरू भाइरसलाई प्रयोग गरिने औषधिहरू प्रयोगमा आएका छन्। त्यसकारण यो उपचारको सन्दर्भमा भन्दा पनि हामीले प्रिभेन्सनमा रोकथाममै जान सकियो भने उपचारसम्म पुग्नु पर्दैन भन्ने हो।
अब यही सन्दर्भमा केही स्थान रिस्क जोनमा छन्, रेड जोनमा छन् हाम्रा विभिन्न स्थानहरू। अब यी बाहेक यी स्थानहरूमा चाहिँ जुन एउटा संक्रमणलाई बढ्न नदिन भरपूर उपायहरू, सघन उपचारहरू त्यहाँ चाहिँ लाने र अन्य जस्तो भाइरस नदेखिएका, संक्रमण नदेखिएका स्थानहरूमा चाहिँ विस्तारै खुकुलो बनाउँदै त्यहाँको जनजीवनलाई सामान्य बनाउँदै लानुपर्छ भन्ने एउटा कोणबाट आवाज पनि उठेको छ। यो सन्दर्भमा कति प्रभावकारी हुन सक्ला के देख्नुहुन्छ
प्रवीणजी? अहिलेको अवस्थामा हाम्रो सानो नेपालमा गत हप्ता र हप्ता दस दिनको केस हिस्ट्री र म्याथमेटिकल मोडलिङको हिसाबले जुन जुलाईमा पिकमा हुन्छ इन्डियामा नेपालमा भन्ने जुन आइराख्या छ, त्यो अवस्थामा हामी कुनै ठाउँमा पनि ग्रिन जोनमा छैनौ। मेरो पर्सनल फिलिङ, हामी सबै रेड जोनमा हौ। त्यो भन्दैमा के हो भने 80% कुनै सिम्टम देखिँदैन, 20% स्वास्थ्य संस्थाको सम्पर्कमा जानुपर्छ, 5% मात्रै रेस्पिरेटरी सपोर्ट चाहिन्छ। त्यसकारण यो लाग्नासाथ मरिँदैन, यो लाग्यो भने पनि हामी चाहिँ समुदायमा बसेर ऊ गर्न सक्छौ। त्यसकारण के हो भने अहिलेको अवस्थामा जुन बेला भ्याक्सिन डेभलपमेन्ट स्टेजमा छ, औषधि इफेक्टिभ ट्रायल स्टेजमा छन्, यो अवस्थामा सोसियल डिस्टेन्सिङ नन फार्मास्युटिकल इन्टरभेन्सन नै बेस्ट हो र हामी कुनै पनि ग्रिन जोनमा होइन। म चाहिँ यो क्लियर के भन्छु भने हामी सबै रेडमा हो, किनभने दिनौ 20,000 मान्छेको आउने जाने भइराखेको छ विभिन्न नाउँमा, तरकारी ल्याउने, फलफुल ल्याउने, एम्बुलेन्समा आउने, अन्य पास लिएर आउने। त्यसकारण यहाँ छैन वहाँ छैन होइन, काठमाडौँ भ्यालीमा देखिया छ, अरू ठाउँमा देखिया छ, कर्णालीमा हालाकि त्यति धेरै मुभमेन्ट नभएको हुनाले अहिलेसम्म देखिया छैन। त्यसकारण हामी आफै सचेत भएर एक अर्कामा दूरी कायम गरेर रेस्पिरेटरी हाइजिन, ह्यान्ड हाइजिन, सोसियल डिस्टेन्सिङ, यो नै अहिलेको बेस्ट उपाय हो।
रेडियो नेपालबाट अन्तर सम्वाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तर सम्वादमा हामीले नेपालमा फैलिएको विश्वव्यापी महामारीको रूपमा लिएको र नेपालको सन्दर्भमा यो कोरोना भाइरसको संक्रमण कुन स्तरमा पुगेको छ र यसका लागि रोकथाम र नियन्त्रणका लागि भइरहेका प्रयासहरू कति पर्याप्त छन्, के गर्नुपर्छ थप प्रभावकारी बनाउनका लागि भन्ने सन्दर्भमा एकजना त्रिभुवन विश्वविद्यालयका माइक्रोबायोलोजीका प्राध्यापक एवं विश्व स्वास्थ्य संगठनको मेडिकल टीमसँग अध्ययन अनुसन्धानमा पनि सहभागी हुनुभएका डाक्टर प्रकाश घिमिरेसँग कुराकानी गरिरहेका छौं। अब यहाँले उल्लेख गर्नुभयो यो कोरोना महामारीको विरूद्ध, कोरोना भाइरसको विरूद्ध भ्याक्सिन औषधिहरू निर्माण हुने क्रममै छ, अब कहिलेसम्म यो बनिसक्ला, विभिन्न दृष्टिकोणहरू, विभिन्न विचारहरू पनि आएका छन्। अब यहाँको विचारमा, यहाँ यसको अध्ययनमा पनि हुनुहुन्छ, कहिलेसम्म यसले सार्थक रूप पाउला, विश्वभरि यसको उपलब्धता कहिलेसम्म हुन सक्ला, के अनुमान लगाउन सकिन्छ
भ्याक्सिनको सन्दर्भमा?
हजुर,
भ्याक्सिनको सन्दर्भमा 40 टार्गेटमा काम भएर 8 टार्गेट चाहिँ प्रोडक्सन स्टेजमा गएको छ, तर यो भन्दै गर्दा भ्याक्सिन चाहिँ पहिला आउनुभन्दा पहिला यो सुरक्षित हुनु पर्यो अनि यो प्रभावकारी हुनु पर्यो। यो दुईटाको अध्ययन गर्नलाई कम्तीमा 1-1.5 वर्ष लाग्छ। यो भन्दै गर्दा केही ट्रायलहरू सुरु भएका छन्, त्यो सबै हेर्दाखेरि अब 6-1 वर्षको अवधिमा यदि अहिले आइडेन्टिफाई भएका एजेन्टहरू इफेक्टिभ, सेफ, इफेक्टिभ भने प्रभावकारी र सुरक्षित भए भने आउने सम्भावना छ। यो चाहिँ अब ट्रायलमा थोरै पपुलेसनमा ट्रायल गर्दा सुरक्षित भयो भने त्यसपछि यो चाहिँ प्रभावकारी छ कि छैन भनेर ठुलो पपुलेसनमा जाने हो। अब त्यसकारण यो आउनलाई केही समय लाग्छ।
अब यही सन्दर्भमा नेपालमा उपलब्ध, नेपालमा पाइने विभिन्न खालका जडीबुटीहरूको प्रयोग गरेर यो कोरोना भाइरसको संक्रमणबाट बस्न सकिन्छ भन्ने सन्दर्भहरू पनि आएका छन्, विचारहरू पनि आएका छन्, यसप्रति यहाँको धारणा के छ?
अहिले संसारभरि विभिन्न देशमा विभिन्न प्रकृतिका सामानहरू प्रयोग भएका छन्, औषधिजन्य पदार्थहरू प्रयोग भएका छन् भएका छैनन् भन्ने होइन, तर त्यो भन्दैमा अहिलेसम्म कुनै पनि यस्तो औषधि जसले चाहिँ यो ठिक गर्छ भन्ने हामी कहाँ कुनै त्यस्तो रजिस्ट्रेसनमा आएको छैन, र कुनै पनि अब आयुर्वेदिक एलोप्याथिक तपाईँको युनानी कुनै यो आम्ची यो कुनै पनि मेथोडोलोजीका औषधिहरू यदि प्रयोगमा आउँछन् यो काम गर्छ भन्ने हो भने नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा इथिकल रिभ्यू बोर्ड छ, त्यहाँबाट पर्मिसन लिएर ट्रायल गर्नु पर्यो, त्यो ट्रायलले इफेक्टिभ छ भनेपछि मात्र यसको प्रभावकारिता बारेमा हामी भन्न सक्छौ। अब अहिले हामीसँग त्यस्तो कुनै कुरा आइ नसकेको हुनाले त्यसको बारेमा हामी भन्न सक्ने अवस्थामा छैनौँ।
जस्तो हामीसँग भएका जडीबुटीहरू विभिन्न रोगका रोग प्रतिरोधी क्षमता राख्ने भएकाले पनि यो दावी गरिएको हुन सक्छ, यहाँलाई के लाग्छ?
केही औषधिहरूले इम्युनो मोडुलेटर्सको काम गर्छन्, तर त्यो गर्छ भन्दैमा त्यसले प्रोटेक्सन गर्छ भन्ने हामीसँग अहिले सफिसियन्ट इभिडेन्स छैन। त्यसको लागि ट्रायल गर्नुपर्छ, ट्रायल गर्न रजिस्ट्रेसन गर्नु पर्यो, औषधि व्यवस्था विभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा रजिस्ट्रेसन गरेर ट्रायल गरेर इफेक्टिभ छ भनेर देखाउनु भयो भने यो सम्भव छ।
अब अन्त्यमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अब विभिन्न द्विपक्षीय सरकार र आम नागरिकले चाल्नुपर्ने कदमको कुरा गरौं। अब सरकारले गर्नुपर्ने हुन त लकडाउनदेखि लिएर विभिन्न प्रयासहरू गरिरहेको छ, अब यो परीक्षणको दायरा बढ़ाउँदै पनि लगेको छ, अब यसमा केही अपुग विषयहरू छन् भने यहाँलाई लागेका त्यस्ता विशेष गरी सरकारका तर्फबाट गर्नुपर्ने कामहरू?
अब तीनै तहको सरकारले काम गरिराखेको छ, तर अब केन्द्रीय सरकारले केन्द्रीय कोअर्डिनेशन लजिस्टिक सप्लाई मेडिकल टिमको तयारी र स्थानीय सरकारले केसहरूको आइडेन्टिफिकेसन ट्र्याकिङ ट्रेसिङ क्वारेन्टाइनको लागि इफेक्टिभ मेजर्सहरू गर्न सक्नु पर्यो, जसको कारणले प्रदेश सरकारले केन्द्रीय सरकार र स्थानीय सरकारको बीचमा कोअर्डिनेसन गर्नु पर्यो, जसको कारणले केसहरू आइडेन्टिफिकेसन ट्र्याकिङ ट्रेसिङ आइसोलेसन क्वारेन्टाइन पोजिटिभ भइसकेकालाई आइसोलेसनमा, पोजिटिभ भइ नसकेकालाई क्वारेन्टाइनमा, है यो बुझ्नु जरुरी छ। क्वारेन्टाइन भने चाहिँ सबै पोजिटिभ होइनन् त्यस कारण अलग अलग बस्नु पर्यो, आइसोलेसन भने चाहिँ पोजिटिभ भएका हुन् त्यस कारण त्यसको केस म्यानेजमेन्टमा जानु पर्यो। अनि समुदायले चाहिँ के हो भने अहिले सोसियल डिस्टान्सिङ यो सामाजिक दूरी र पर्सनल प्रोटेक्टिभ आफू बाहिर निस्किँदा मास्क लगाएर निस्किने जथाभावी, नथुक्ने जथाभावी, आछ्यौ खोक्ने काम नगर्ने, अनि त्यसपछि ह्यान्ड हाइजिन बाहिर कहीँ गएर आयो भने साबुन पानीले मिची मिची हात धुने होइन, त्यो छैन भने अल्कोहल युक्त सेनिटाइजर प्रयोग गर्ने जसको कारणले हामी यी विषाणुहरूबाट बच्न सक्छौ, र यदि ज्वरो आइहाल्यो भने ज्वरो आउनुका स्वयं अरू कारण हुन सक्छन्, स्वास्थ्य संस्थामा जाने, ती कोरोनाका कारणले ज्वरो आएछ भने स्वास्थ्य संस्थाले कोरोना उपचारको लागि उपयुक्त अस्पतालमा रेफर गर्छन्, कोरोना बाहेक अरू ज्वरो छ भने स्वास्थ्य संस्थाले उपचार गर्छन्।
अब संक्रमण यहाँ त देखिएको छैन, हामीले के नै सावधानी अप्नाउनु पर्यो र भन्ने एउटा भेलचक्राई गर्ने एउटा प्रवृत्ति पनि छ हामीसँग, यसलाई चाहिँ हटाउन जरुरी छ होइन, जरुरी देखिन्छ?
यो संक्रामक रोगले तपाईँ म कसैलाई पनि कुनै बेला पनि एट्याक गर्न सक्छ भनेर हामी दूरीमा बस्नु पर्यो, आफ्नो प्रिभेन्सन गर्नु पर्यो, यसको अगेन्स्टमा कोही पनि बिरामी कोही पनि बलियो छैन।
हस् हस् यो महत्वपूर्ण समयमा आफ्ना विचारहरू व्यक्त गरिदिनु भयो, हामीसँग सम्पर्कमा रहेर हामीसँग कुराकानीमा रहेर यसका लागि रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद।
हजुर, आजको अन्तर संवादमा हामीले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस, यसको नेपालमा प्रभाव र विभिन्न निकायले सरकारले यसको रोकथाम र नियन्त्रणका लागि चालेका कदम र समुदायले गर्नुपर्ने विभिन्न सतर्कताहरू लगायतका सन्दर्भमा त्रिभुवन विश्वविद्यालयका माइक्रोबायोलोजीका एकजना प्राध्यापक डाक्टर प्रकाश घिमिरेसँग कुराकानी गर्यो। योसँगै आजको अन्तर्सम्वाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न फेरि हामी उपस्थित हुनेछौ। आजको यो कार्यक्रमबाट प्राविधिक साथी सुरेन्द्र श्रेष्ठसँगै म प्रवीण पोखरेल विदा हुन्छु। नमस्कार।